त्यही आउनु भएको थिएन। त्यसपछि अर्को हप्तादेखि चाहिँ खास हामी सुरु गर्छौँ आत्मिकी जागृति ल्याउने एउटा अभियान भनौँ, त्यसलाई स्पिरिचुअल फर्मेसन ग्रुप भन्छ। स्पिरिचुअल फर्मेसन भनेको चाहिँ मानिसमा आत्मिकीपन जगाउने अथवा त्यसलाई सङ्गठन गर्ने, फर्मेसन भनेको गठन गर्ने भन्ने अर्थ लाग्छ नेपालीमा, तर त्यसको अङ्ग्रेजीको ठ्याक्कै नेपालीमा बुझ्नुपर्ने चाहिँ स्पिरिचुअल फर्मेसन, आत्मिकी जागृतिमा मानिसहरूलाई जगाउने अथवा त्यो त्यसमा बढाउने। अर्को कुरा, हामीले अस्तिको हप्ता चाहिँ आत्मिकी अनुशासन भनेर सिकेका थियौँ, आत्मिकी अनुशासन, स्पिरिचुअल डिसिप्लिन। अनि त्यही कुरा आज अलिकति म यो जागृतिको झुण्ड, अनि तपाईँलाई मैले अलिकति के भनेको थिएँ अस्ति भनेदेखि, हामीले धेरै बाइबल अध्ययन गर्छौँ, वचन सिक्छौँ, यो सबै कुरा ठिकै छ, त्यसले हाम्रो विश्वासमा केही वृद्धि हुन्छ, हाम्रो बुझाइमा परिवर्तन हुन्छ, हाम्रो सोचमा फरक ल्याउँछ, तर बाइबलमा एउटा विश्वासी कसरी आत्मिक रूपमा परिपक्व आफू हुने र परमेश्वरको योजना र लक्ष्यलाई पुरा गर्ने काममा प्रभावकारी प्रकारले अगाडि बढ्न सक्छ, त्यो कुराको सबभन्दा ज्वलन्त उदाहरण हामी सुसमाचारमा र बाइबलका कतिवटा पत्रहरूमा सिक्छौँ, विशेष गरी प्रेरितको पुस्तकमा हामीले सिक्छौँ। योभन्दा अगाडि पनि येशू प्रभुले कसरी चेलापनलाई अगाडि बढाउनु भयो भनेर, के कुरामा उहाँले ध्यान दिनुभयो भनेर हामीले, तपाईँहरू जो पहिलादेखि भाग लिनुभएको थियो तपाईँहरूलाई सिकाएका थियौँ, होइन? त्यसैले जागृतिको कुरा गर्दै गर्दा एउटा ओरिएन्टेसनको कुरा पनि हुन्छ। मैले अनुभव गरेको कुरा के छ भने, धेरै जस्तो मान्छेहरू बिब्लिकल मण्डली चेलापन अगुवापन यसको बारेमा क्रिस्चियन, अब हामीले एउटा कुरा त भनिरहेछौँ, बाइबलमा क्रिस्चियन भनेको तीन पटक प्रयोग भएको शब्द हो भनेदेखि चेलापन, चेला भनेको 269 पटक, त्यसैले कुनै पनि व्यक्ति क्रिस्चियन भएर चेला नहुन पनि सक्छ, चेला नभइकन कोही पनि अनन्त जीवन पाएको हुँदैन, यो कुरा हामीले क्लियर बुझ्नुपर्छ। त्यस कारणले म जतिजना तपाईँ यहाँ सहभागी हुनुभएको छ, अझै कतिजना मैले देख्ने इच्छा गरेको उहाँहरू यहाँ हुनुहुन्न, अनि मैले बुझाउनु पर्ने कुरा चाहिँ, जो मसँग काम गर्नुहुन्छ नि, मसँग चाहिँ हुनुहुन्छ, तपाईँले मसँग सहभागी हुनु जरुरी हुन्छ, ताकि म बुझाउन सक्छु कि हामी कुन चाहिँ लक्ष्यतिर जाँदैछौँ, हाम्रो जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा के हो। यो एकदम जरुरी कुरा हो बुझ्नलाई, होइन? किनभनेदेखि हामी जुन प्रकारले सुसमाचार सुनेर कसैको पछि लागेर सिकिराखेका छौँ, हिँडिराखेका छौँ, धेरै पटक बिब्लिकल्ली भन्छ यसलाई, थियोलोजिकल्ली साउन्ड भन्छ, डक्ट्रिनल्ली एक्युरेसी भन्छ, एक्युरेट भन्छ, यो सबै कुरामा अभाव हामी धेरै देख्दछौँ। कतिचोटि हामीले आज्ञा पालनलाई राम्रोसँग चिनेका छैनौँ, हामी एउटा मण्डलीको सदस्यता मात्रै नभएर अगुवासम्म भइसकेका हुन्छौँ, तर त्यो मण्डलीको कार्यक्रम के हो र मेरो जिम्मेवारी त्यसमा के छ, मैले कसरी भूमिका खेल्ने र कुन आधारमा मैले त्यहाँ पुरा गर्नुपर्ने लक्ष्य के हो, यो सबै कुरालाई चाहिँ टोटली डामाडोल देख्छु क्या म। ठिकै हो, हामी धेरै शिक्षित छैनौँ, हामी नयाँ छौँ, एक प्रकारले नयाँ प्रकारले सुरु गरेको छौँ, एकैचोटि सबै कुरा भेट्दैन, तर बाइबलमा एउटा माछा मार्ने मान्छेलाई येशू प्रभुले कसरी तालिम दिनुहुन्छ, ती मण्डली सुरु गर्ने व्यक्तिहरू पवित्र आत्माको शक्तिमा अगाडि बढेको हामी देख्दछौँ। त्यसैले यो जब मण्डली भनेर कुरा गर्छौँ, तपाईँ र मेरो उद्धार लगायत परमेश्वरको इच्छा पुरा गर्ने, उहाँको राज्यमा प्रयोग हुने यो सबै कुराहरू चाहिँ वास्तवमा एकदम सिरियस कुराहरू हुन्। त्यही कारणले हाम्रो वरिपरि जति पनि मान्छेहरू जति एक्साइटेड हुन्छ, मान्छे उत्साहित हुने मात्रै ठुलो कुरा छैन, तपाईँ र मेरो कन्टेन्ट भन्छ नि, कुन विषयलाई महत्त्व दिइरहेको छौँ, कुन लक्ष्यलाई चाहिँ हामीले कोसिस गरिरहेका छौँ, यो कुरो बिब्लिकल छ कि छैन डक्ट्रिनली साउन्ड छ कि छैन, यो एकदम महत्त्वपूर्ण कुरा हो। त्यही कारणले यो स्पिरिचुअल फर्मेसन, आत्मिकी सङ्गठन, खास मैले चाहिँ यसलाई आत्मिकी सङ्गठन नभनेर आत्मिकी जागृति ल्याउने झुन्ड भनेर भन्छु, होइन स्पिरिचुअल फर्मेसन ग्रुप भन्छ। अब बाइबलमा हामीले जुन चाहिँ येशु प्रभुले 3.5 वर्ष सिकाउनु भएको चेलाहरूद्वारा प्रेरितको पुस्तकमा जुन सेवा सुरु भयो, मण्डलीको सुरुवात, अनि हामीले घरिघरि नयाँ नियमको मण्डली भनेको मान्छेहरूले सुन्छौँ, हामीले पनि भनिपठाउँछौँ, नयाँ नियमको मण्डली भनेको येशु प्रभुले तालिम दिएर सिकाउनु भएर बुझाउनु भएर सुरु गर्नुभएको मण्डली, येशुलाई पछ्याउनेहरूको झुन्ड, उनीहरूको लक्ष्य के थियो, उनीहरूको जीवन कस्तो थियो, उनीहरूको योजना के थियो, उनीहरूमा उद्देश्य के थियो, योभन्दा बाहिरपट्टिको कुरा चाहिँ बिब्लिकल कुरा नहुन सक्छ क्या। तर अब त्यही बेलामा तपाईँले बाइबलमा हेर्नुभयो भने कोरन्थ, विशेष गरी कोरन्थको मण्डली, धेरै अरू मण्डलीमा पनि समस्या थियो। हामीले प्रकाशको पुस्तकको 7 वटा मण्डलीको बारेमा हेरेका थियौँ, धेरै मण्डलीहरूमा समस्या त्यही बेलामा हामीले देख्दछौँ, अहिले पनि छ। तर तपाईँ र मलाई परमेश्वरले के कुरामा बोलाउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ, येशूलाई पछ्याउने कुरा चाहिँ बिब्लिकल हिसाबले परमेश्वरको वचनमा र ट्रेडिसनल चर्च भन्छ, ट्रेडिसनल चर्च अङ्ग्रेजी शब्द भयो, मण्डली जो बाइबलीय मण्डली चाहिँ जो बाइबलमा हामी देख्दछौँ, होइन नयाँ नियममा पेन्तिकोसको दिनदेखि सुरु भएपछि चेलाहरूद्वारा शिक्षा दिएका, होइन तपाईँलाई मैले अस्ति एउटा वचन सुनाएको थिएँ, अनि त्यो वचन अहिले हेरेँ भनेदेखि तपाईँलाई मैले प्रेरितको पुस्तकको कुरा गर्दै गर्दाखेरि प्रेरित 2 अध्यायको, एकचोटि म यो सेयर गर्न चाहन्छु, अहिले म के गर्दैछु त तपाईँलाई अलिकति ओरिएन्टेसन दिँदैछु। हाम्रो सोच, हाम्रो मन भन्छ नि दिमाग, हाम्रो थिङ्किङ, विचार, हामीले के सिक्नुपर्छ भन्ने कुराको लागि हाम्रो अङ्ग्रेजीमा एटिच्युड भन्छ, सिक्ने कुराहरूमा र बदलिने कुराहरूमा हाम्रो सोच कस्तो छ, हामी कसरी अगाडि आएका छौँ, त्यसले मुख्य त्यसमा ध्यान दिनुपर्ने कुरा के हो, हामीले त्यो कुरो बुझ्नुपर्छ। अनि बाइबलमा तपाईँले सबभन्दा बिब्लिकल चर्चको कुरा गर्यो भने चेलाहरूद्वारा सुरु भएपछि पवित्र आत्मा आउनु भएपछि त्यो बेलाको मण्डलीको मोडेल तपाईँले हेर्नुभयो भने यो पदहरूमा केही कुरा देख्नुहुन्छ, धेरै अरू पद छन्। यो पदमा के छ, प्रेरितहरूको शिक्षा, त्यतिखेरको मण्डली, तपाईँले प्रेरित 2 अध्यायको पुरै पढ्न सक्नुहुन्छ, तर तपाईँलाई मैले छोटकरीमा गर्न यो दिन चाहन्छु, प्रेरितका शिक्षा, सङ्गति, रोटी भाज्ने काम, प्रार्थनामा र प्रार्थनामा आफूलाई भक्ति साथ लगाइराखे। त्यो बेलाको सुरुको ख्रिस्टलाई पछ्याउने चेलाहरू ख्रिस्चियन भनौँ, एउटा त येशूसँगै 3.5 वर्ष बिताउने ग्रुप, अरू चाहिँ तिनीहरूको शिक्षाबाट अथवा त्योभन्दा अगाडि नै देखि येशु प्रभुसँग सम्बन्ध भएर आएकाहरू। तपाईँले जब पेन्तिकोसमा चाहिँ पवित्र आत्माले भरिसकेपछि पत्रुसले उठेर प्रचार गर्न थाल्छन्, त्यसपछि 3,500 कि 3,000 ठ्याक्कै भन्दा बढी विश्वासी त्यो दिन नै बढ्छ। त्यसपछि तपाईँले प्रेरितको पुस्तकमा हेर्दै गर्नुभयो भने विश्वासीहरू बढ्दै जान्छ। त्यहाँ मुख्य कुरा के भनेको छ, तिनीहरूको मुख्य दिनदिनको दिनचर्या भन्छ नि चाहिँ के थियो भन्दाखेरि प्रेरितको शिक्षा, अनि दोस्रो कुरो फेलोसिप भन्छ, सङ्गति, त्यसपछि रोटी भाँच्ने, होइन यो रोटी भाँच्ने चाहिँ वास्तवमा बाइबलमा प्रभु भोज भन्छ नि, प्रेरितको पुस्तकको प्रभु भोज चाहिँ हाम्रो जस्तो सानो एउटा कपमा र सानो एउटा टुक्रा रोटी होइन कि, पुरै भोज खाने चलन थियो, त्यो त्यो खालको थियो। अनि त्यसमा चाहिँ एउटा साँच्चीको सङ्गति, एकअर्कामा एकतामा गाँसिएको कुरा, एकअर्काले बाँडचुँड गर्ने कुरा, त्यहाँ धेरै गहिरो कुरा हुन्थ्यो, त्यसको अनुभव, सङ्गति, फेलोसिप भन्छ अङ्ग्रेजीमा सङ्गति। अनि यो सङ्गति चाहिँ त्यतिखेर सत्य हुन्छ जतिखेर तपाईँ र मेरो सम्बन्ध परमेश्वरसँग येशु ख्रिस्टद्वारा हुन्छ, त्यो पनि संगति हो। तपाईँले पहिलो युहन्ना एक अध्यायमा प्रेरित युहन्नाले भनेको कुरा हेर्नुभयो भने उनले पहिलो युहन्ना अथवा युहन्नाको सुसमाचार किन लेखेका छन् भने ताकि मानिसहरू त्यही संगतिमा आउन् जुन संगतिमा युहन्ना आफै र प्रेरितहरू छन्। त्यसकारण यो कुरो हामीले एकदम बुझ्नुपर्छ। अनि तपाईँलाई मैले यो किन दोहोऱ्याइरहेको छु, मैले घरिघरि प्रयास गरिराखेको कुरा, म विश्वास गरेको 41 वर्ष म घरिघरि भन्छु, अनि गएको 6, 7, 8, 9, 10 वर्ष तपाईँहरू जतिजना हुनुहुन्छ तपाईँहरूसँग म वार्ता गरिरहेको छु, कुरा गरिरहेको छु। यसमा मेरो कुनै उद्देश्य छैन, एउटै उद्देश्य के छ भने मैले सिकेका र मैले अनुभव गरेको अनुसार, मैले बुझ्दै गरेको अनुसार परमेश्वरको वचन अनुसारको मण्डलीहरू हामी खडा गर्न सकौँ, हामी आफू पछ्याउन सकौँ र अरूलाई त्यस्तै प्रकारले अगाडि बढाउन सकौँ। यो नै सबभन्दा मुख्य उद्देश्य हो। त्यसकारणले तपाईँलाई म अघि भन्दै थिएँ, ओरिएन्टेसन भनेर भन्दा हुन्छ यो शब्दमा। त्यसैले यो स्पिरिचुअल फर्मेसन अङ्ग्रेजी शब्द, आत्मिकी जागृति ल्याउने झुन्ड। अनि तपाईँलाई मैले अस्ति एउटा कुरा के भनेको थिएँ भनेदेखि, अनि एनिवे यो पदलाई सिद्धाइहालौँ यहाँ, त्यतिखेरको प्रेरितको समयको अथवा सबभन्दा पहिलो चर्च जो सुरु भएको थियो पवित्र आत्मा पछि, तिनीहरूको मण्डलीमा सबभन्दा बढी भएको कुरा प्रेरितीय शिक्षा भनेको के? परमेश्वरको वचन। किनभने प्रेरितद्वारा चाहिँ ती प्रचार गरियो, ती लेखियो, अथवा भन्नु पर्दाखेरि चाहिँ यो 2 अध्यायको 42 पदमा प्रेरितको सुसमाचारहरू लेखिया थिएन नि त त्यतिखेर। त्यतिखेर त यी प्रेरितहरूले पवित्र आत्माको अगुवाईमा प्रभु येशूले सिकाउनु भएको र परमेश्वरको आत्माद्वारा प्रकट भएका वचनहरू बोले नि। उनीहरूले बोलेका वचनहरू कि चाहिँ पुरानो नियममा उनीहरूले पढेका थिए, कि चाहिँ परमेश्वरले प्रकट गर्नुभएको थियो, पछि गएर त्यही कुराहरू उनीहरूले लेखेर हाम्रो बिचमा आज बाइबलको रूपमा छ। त्यसैले पहिलो प्राथमिकता उनीहरूको बिचमा परमेश्वरको वचनको शिक्षा थियो। कुनै पनि मण्डली परमेश्वरको वचनको शिक्षाबाट पछाडि बसेर जागृतिमा आउनु सक्दैन। त्यो एउटा पहिलो पोइन्ट हामीले बुझ्नुपर्छ। मण्डली एक्लै रहन सक्दैन, कुनै पनि व्यक्ति एक्लै विश्वासमा बढ्न सक्दैन। म येशूलाई ग्रहण गरिहालेँ, भइसकेको छु, अब सिद्धियो, म त अब म र प्रभुको बिचमा भनेर मान्छेले भन्छ नि, होइन। नयाँ नियमको मण्डली सङ्गतिमा आउँछन् सँगसँगै, रोटी भाँच्छन् सँगसँगै, अनि प्रार्थनामा र आफैलाई परमेश्वरप्रतिको भक्ति भनेको चाहिँ उहाँलाई वर्सिप गर्ने, उहाँलाई महिमा दिने कुरा। अनि त्यही कुरा यहाँ दोहोऱ्याएको छ, परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूको स्नेह पाउँदै बस्दै। स्नेह पाउने भनेको चाहिँ यिनीहरूको जीवनमा जुन सत्यता र एउटा परिवर्तन देख्थे मान्छेहरूले, उनीहरूलाई मानिसहरूले मान्दथे। त्यही कारण धेरैभन्दा धेरै मान्छेहरू, कतिजना मान्छेहरू विरोधमा थिए र चेलाहरूलाई यहाँसम्म कि पक्राउ गरेर पिट्ने, मृत्युदण्डसम्म दिने काम पनि गरेका छन्, होइन? तिनीहरूको सङ्ख्या परमेश्वरले उद्धार पाउनेहरू, तिनीहरूको सङ्ख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुभयो। तपाईँले यहाँ अर्को पद के पाउनुहुन्छ भने, उद्धार पाउनेहरू जो मण्डलीमा थपिन्छ नि, त्यो मान्छेले थप्या छैन, यहाँ परमेश्वरले थप्नुहुन्छ। हामीले घरिघरि एउटा कुरा क्लियर भन्न खोजिरहेछौँ, कुनै पनि व्यक्ति क्रिस्चियन हुने काम मान्छेको होइन, परमेश्वरको हो। कन्भर्ट भन्छ नि बाइबलमा, के अरे अङ्ग्रेजीमा कन्भर्ट भनेको चाहिँ कुनै अरू विश्वासबाट, म एउटा नास्तिक थिएँ, हिन्दूमा जन्मे पनि देउतामा विश्वास नगर्ने। कतिजना मान्छेहरू कट्टर हिन्दू हुन्छन्, जस्तो मेरो ठुल्दाइ हुनुहुन्थ्यो। हामीहरू त्यो सबै कुरा छोडेर येशूलाई प्रभु मानेर पछ्यायौँ, त्यसलाई कन्भर्ट भन्छ। त्यो एक प्रकारले बाइबलमा नयाँ गरी जन्मिने भन्ने शब्द पनि छ, नयाँ जीवन। त्यसैले पहिलो कुरा चाहिँ तपाईँलाई मैले यो स्पिरिचुअल फर्मेसन, यो जागृतिको कुरा गर्दै गर्दाखेरि यो कुरो प्रष्ट पार्न चाहन्छु कि मण्डली पहिलो कुरो वचनको शिक्षामा गहिरो हुनु पर्यो, होइन? आज बेथानी अनुग्रह मण्डलीको सबै अगुवाहरूले सूचना पाछ, तर यहाँ सबै किन छैन? कोही कोही व्यस्त होलान्, म बुझ्छु, तर अर्को के होला, विचार अर्कै छ। तपाईँलाई म एउटा कुरा क्लियर भन्छु, तपाईँको विचार पाप नभइकन पनि अर्को हुनसक्छ, तर जो मान्छे दृष्टिकोण अर्कै राखेर मण्डलीप्रति परमेश्वरको महिमा गर्ने भन्दा भिन्नै खालको सोच राख्न थाल्छ, सायद परमेश्वरको आत्माभन्दा अर्कै आत्माबाट सञ्चालित भएको हुन्छ। यो त मैले धेरै देखेको छु, अनि बाइबलमा यसको बारेमा धेरै कडा कडा शब्दहरू छन्, तर हामीले पढ्दैनौँ। बाइबलमा खालि प्रेम गर्ने र परमेश्वरमा आशिष पाउने मात्रै छैन कि उहाँलाई सत्यतामा पठाउने कुरा छ। तपाईँहरू मेरो जीवन पाप गर्नेदेखि सुध्रिनुपर्छ। हामीले कुनै पनि कुरामा झुटा गर्नु हुँदैन, कहिले पनि झुटा बोल्नु हुँदैन। हरेक कुरा येशूको वचन, यसमा यस, नोमा नो। यो जीवन हो नि, परमेश्वर पवित्र हुनुहुन्छ। पवित्रता बिना परमेश्वरको सङ्गतिमा आउन सकिन कहाँ छ? हिब्रू 12:14 पद होला सायद, तपाईँलाई मैले घरिघरि त्यसको बारेमा भन्छु। परमेश्वरको सम्बन्धमा आउने एउटै माध्यम पवित्रता हो, जुन चाहिँ ख्रिस्ट येशूले हामीलाई दिनुहुन्छ। येशूमा विश्वास गरेर, तीनटा शब्द मैले घरिघरि तपाईँलाई भन्ने गर्छु, एउटा जस्टिफिकेसन अङ्ग्रेजीमा, धर्मी ठहरिने, निर्दोष हुने, त्यो पवित्र हुने कुरा हो। हामी दोष रहित हुन्छौँ ख्रिस्टले क्षमा दिएर। दोस्रो कुरा पवित्र हुँदै जाने, पवित्रीकरण, सेङ्क्टिफिकेसन। तेस्रो कुरा महिमित हुने, त्यो त एक दिन येशूलाई भेट्दाखेरि। त्यस कारण यो कुरो बाइबलमा जुन क्लियर लेखेको छ, तपाईँ र म जो ख्रिस्चियन भनेर आफैलाई अझ अगुवाको रूपमा राख्छौँ, तपाईँ र मैले यो कुरोलाई पहिलो कुरै बनाउनु पर्यो, त्यही कुरोलाई मुख्य कुरै बनाउनु पर्यो तपाईँ र मेरो जीवनमा। जबसम्म तपाईँ आफ्नो परिवारमा, आफ्नो पति पत्नीको बिचमा, मेरो पनि पत्नी छ, म पनि श्रीमान हो, मेरो छोराहरू छ, तपाईँलाई प्रचार गर्ने मात्रै होइन, मेरो छोरा छोरी छोराहरूको बिचमा, मेरो श्रीमतीको बिचमा, मेरो जीवन परमेश्वरलाई पछ्याएको जस्तो हुनु पर्यो। हामीले त्यहाँ पवित्रतामा जिउनु पर्यो, त्यहाँ सत्यतामा जिउनु पर्यो, कुनै पनि पाप कर्मलाई छोड्नु पर्यो। त्यही कुरो म तपाईँहरूलाई क्लियर किन भन्छु भनेदेखि नि, बाइबललाई विश्वास गर्ने, थियोलोजिकल्ली साउन्ड भन्छ, डक्ट्रिनल्ली एकदम प्योर डक्ट्रिन भएको भन्छ, त्यो भनेको वचनलाई क्लियर बुझेर प्रभुलाई पछ्याउने। अब हामीले संसारमा जिउँदाखेरि संसारको मान्छेहरूले त कति किसिमका हातकण्डा गर्छन्, अहिले राजनीति गरे जस्तो होइन, अब प्रधानमन्त्री को हुनेमा हामीले देखिरहेछौँ कसले बढी लडाउन सक्छ। प्रियहरू, तपाईँ र हामी त परमेश्वरको राज्यको, परमेश्वरको जनहरू हौँ, परमेश्वरको राज्यको नागरिकहरू हौँ, येशूका चेलाहरू हौँ, परमेश्वरका छोराछोरी हौँ। तपाईँ र ममा चाहिँ परमेश्वरको स्वभाव बन्नुपर्छ, येशूको चरित्र बन्नुपर्छ। अझ भन्नुपर्दा, तपाईँ र मलाई परमेश्वरले सबभन्दा मुख्य लक्ष्य नै येशूको चरित्रमा हामीलाई बनाउने लक्ष्य हो। एनिवे, म त्यो कुरामा धेरै गइरहेको छु। मैले आउने सायद 2-3 महिना होला तपाईँलाई म सर्ट टाइम दिन चाहन्छु। म तपाईँलाई यो स्पिरिचुअल फर्मेसन ग्रुपको बारेमा सिकाउन चाहन्छु। अनि मेरो तपाईँबाट मैले तपाईँबाट चाहेको कुरा चाहिँ के छ भने, यो भर्खरै यो जुन पढेका छौँ, हाम्रो मण्डलीमा, हाम्रो सङ्गतिमा, हाम्रो सेवकाईमा पनि सङ्ख्यामा वृद्धि, परमेश्वरले उद्धार पाउनेको सङ्ख्या थपिदिनु भएको होस्, त्यसको निम्ति हामीले यो खालको कुरालाई महत्त्व दिनु पर्यो, त्यो कुरा हो। तर यहाँनिर तपाईँलाई मैले के गर्न खोजिरहेको छु भनेदेखि, मैले अस्ति तपाईँलाई एउटा कुरा भनेको थिएँ, के कुरा भनेको थिएँ, यो बाइबल स्टडीको यो कुरा फेरि दोहोऱ्याउँछु म, अस्ति पर्यन्त तपाईँ हुनुहुन्थेन। यो बाइबल स्टडी गर्ने मेथडहरू फरक फरक छन् होइन, अनि यहाँनिर यसमा चाहिँ के छ, सोप मेथड भनेको छु मैले, अवलोकन, अब्जर्भेसन, एप्लिकेसन, प्रेयर, सेयरिङ होइन। यो यसमा चाहिँ परमेश्वरको वचन पहिला कुन खण्डमा पढ्ने, त्यसलाई पढ्ने, त्यसलाई दोहोऱ्याउने, त्यसलाई विचार गर्ने, त्यसपछि त्यहाँ के छ त्यसलाई अब्जर्भेसन गर्ने, त्यहाँ भनेको कुरा जीवनमा लागू गर्ने, अनि प्रार्थनाद्वारा त्यसलाई परमेश्वरको अगाडि राख्ने, त्यसपछि त्यो कुरा अर्कोलाई बाँड्ने। यो प्रार्थनासम्म हामी जान्छौँ होला, तर यो अरूलाई बाँड्ने कुरा चाहिँ 95% मान्छेले गरे देखेको छैन मैले। अनि म तपाईँसँग आज प्रार्थनासहित यो कुरा आएको छु, हामीहरूमा चाहिँ 95%ले चाहिँ गरेको, 5% सायद नगर्ने नि हुनसक्छ। लेट्स ट्रस्ट अन द्याट। तपाईँले यो विश्वास गर्नुहुन्न भने चाहिँ यो क्लासमा आएको केही फाइदा पनि छैन, तपाईँलाई म सिधा पहिल्यै भन्छु। अनि यहाँनिर यो चाहिँ एउटा खाले हो, अर्को खाले चाहिँ यो चारवटा प्रश्न तपाईँलाई म भन्न चाहन्छु। यही बाइबल स्टडी हो पनि, डिस्कभरी बाइबल स्टडी भन्छ। डिस्कभरी भनेको चाहिँ खोज तलास गरेर भेट्टाउने होइन। यहाँ चाहिँ के छ, बाइबलको खण्डले परमेश्वर, मानिस र पापहरूको बारेमा के भन्दछ भनेर, कुनै पनि खण्डलाई, बाइबललाई चाहिँ त्यहाँ लेखेको कुराबाट हामीले त्यो हेर्छौँ। दोस्रो कुरा, त्यसको मतलब के हो, तेस्रो कुरा, त्यसलाई चाहिँ सामूहिक रूपमा र व्यक्तिगत रूपमा मैले के गर्नुपर्छ, चौथो कुरा चाहिँ सेयरिङ। अनि मैले फेरि पनि भन्छु, यो एप्लिकेसनसम्म मान्छेले गर्छ। कतिचोटि एप्लिकेसन भन्दाखेरि त शत्रुलाई प्रेम गर्नुपर्ने हुन्छ, मान्छेलाई सुसमाचार बाँड्नुपर्ने हुन्छ, त्यो कुरा त आज्ञा पालनै गरे हो एप्लिकेसन भने त सेयर पनि त गर्नु पऱ्यो नि, तर हामीले धेरैले गर्न सक्दैनौँ। तपाईँलाई म भन्छु यो चाहिँ टोटल घरिघरिको फेलियर हो, होइन? जस्तो हामीलाई थाहा हुन्छ आज परमेश्वरको वचन सुन्दाखेरि मैले अल्छी गर्नुहुन्न त्यो चाहिँ पाप हो, तर हामी ओछ्यानमा सुतिरहेको बेलामा तपाईँ मात्रै होइन म पनि, म 7 बजे प्राय उठ्छु, कहिले काहीँ 8 बज्छ ढिला गऱ्यो भने, मैले अनुशासित भएर बिहान उठेर नुहाउनु पर्यो, साधारण कुरा हो। तैपनि के छ, मैले आफैलाई अनुशासन गर्नुपर्छ। हाम्रो बाइबल स्कुलमा हुँदाखेरि बाइबल स्कुलको प्रिन्सिपलले के भन्नुहुन्थ्यो भने, हरेक दिन बिहान उठेर चिसो पानीले के अरे नुहाउँछु भनेर भन्नुहुन्थ्यो, किनभने त्यस चिसोले नुहाइसकेपछि म बिउँछु भन्नुहुन्थ्यो। हामी सबैलाई त्यसै छ होला, सायद कसैको छैन, जस्तो मेरो भाइ रामहरी, उसलाई बिहान उठ्न केही गाह्रो छैन, तर बेलुका चाहिँ छिटै सुत्छ नि त फेरि, होइन? ओछ्यानमै जानु पर्दैन, सोफामै निदाइसकेका हुन्छ आधी, होइन? त्यो सबै हाम्रो बानी बानी पनि हो। तर मैले भन्न खोजेको कुरा जो छ नि, एप्लिकेसन तपाईँ र मेरो जीवनमा हुन्छ भने तपाईँ र ममा बदलाव आउनुपर्छ, परिवर्तन। अनि यो 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 बाइबल स्टडीको चाहिँ 7 वटा प्रश्न मैले तपाईँलाई अस्ति भनेको थिएँ। अनि अहिले यो किन म दोहोऱ्याइरहेको छु घरिघरि भने नि, यो जागृति झुन्ड, जो तपाईँ र मैले आत्मिकी जागृति झुन्डको बारेमा सिकेर त्यो कुरा सिकाउने, तपाईँ दुईवटा कुरा हुनुहुन्छ, तपाईँले आफैले एउटा जागृति झुन्ड खडा गर्नुपर्ने हुन्छ यदि हामीले यसलाई इम्प्लिमेन्ट गर्ने हो भने, है, मण्डली वृद्धि गर्ने हो भने। पहिलो कुरा, जागृति झुन्ड आफैले खडा गर्नु पर्यो, त्यो कसरी गर्ने के गर्ने सबै म तपाईँलाई सिकाउँछु। दोस्रो कुरा चाहिँ, तपाईँले जागृति झुन्ड खडा गर्ने व्यक्तिलाई तालिम दिनु पर्यो। दुईवटा कुरा छ, तपाईँहरू अगुवा भावनाले तपाईँको मण्डलीमा धेरै मानिसहरू जागृति झुन्ड खडा गर्न सक्छन्, तर तपाईँले तालिम दिनुपर्छ तिनीहरूलाई, होइन? त्यस कारणले यो बाइबल अध्ययन नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। तर यो अध्ययन गर्दाखेरि के हो यसको उद्देश्य भन्ने कुरा नराखेर अध्ययन मात्रै गरेर केही काम लाग्दैन। त्यस कारणले पहिलो कुरा चाहिँ परमेश्वरको वचन खण्ड नै हो, अनि त्यो पनि तपाईँलाई म जब यो सबै कुरा सिकाउँछु यस्तो खालको क्लासमा चाहिँ कुन खालको बाइबल अध्ययन गर्ने, तपाईँलाई करिब करिब 30-40-45 वटा जति छुट्टै छुट्टै खण्ड दिन्छु म, ताकि तपाईँले ती खण्डहरूबाट अध्ययन गर्दाखेरि चाहिँ मेलै लगाएर एउटा शिक्षा, परमेश्वरको वचन अनुसार उद्धारको शिक्षा कसरी परमेश्वरमा बढ्ने, सबै कुराहरू, परमेश्वरको प्रेम, पाप, मण्डली, अगुवापन, यो सबै कुराहरू तपाईँले सिक्न सक्नुहुन्छ। एनिवे, पहिलो कुरा बाइबल खण्ड, दोस्रो कुरो यो खण्डलाई कसरी अध्ययन गर्ने भन्ने कुरा यसले चाहिँ अलिकति अवलोकन गर्ने कुराको खण्डमा चाहिँ, पहिलो कुरा चाहिँ बाइबल खण्ड लिने पढ्ने पहिला, होइन? दोस्रोमा चाहिँ त्यसलाई दोहोऱ्याउने, खासमा अङ्ग्रेजीमा रिटेलिङ द स्टोरी भन्छ, स्टोरी भन्ने शब्द चाहिँ अङ्ग्रेजीमा ठिकै लाग्छ, हामी नेपालीमा कथा भन्दैनौँ। परमेश्वरको जुन वचन पढाएको छ त्यसलाई फेरि आफ्नो शब्दमा दोहोऱ्याउने, त्यो गर्नुपर्छ, होइन? हरेकले गर्नुपर्छ, त्यो पढ्न नजान्ने जो मान्छे बसेर सुनिरहेको छ उसले पनि गर्नु सक्छ, अर्कोले उसलाई मद्दत गर्न सक्छ, पढेर सुनाउन सक्छ। तेस्रो पोइन्टमा, त्यो खण्ड जो भर्खरै पढेछ आफ्नो शब्दमा पनि भनेछ, त्यसमा परमेश्वरको बारेमा के सिकाएको छ, अनि त्यो एज अ समूह, त्यो जुन चाहिँ बाइबल झुन्ड छ, अथवा व्यक्तिगत रूपमा, होइन, यस खण्डले हामीलाई मानव जातिको बारेमा के सिकाउँछ, यो दुईटा प्रश्न चाहिँ अगुवाले सोध्छ। अनि त्यसपछि त्यो के सिकाएको छ भनेर उत्तर चाहिँ एक एक व्यक्तिले पत्ता लगाउनु पर्यो। त्यस कारणले तपाईँलाई मैले यो चेन्ज गर्न खोजेको के हो भने नि, अब तपाईँहरूमध्ये कतिजनाले घरेलु सङ्गति लिने गर्नुभएको छ, तपाईँले यो लागु जबसम्म गर्नुहुन्न नि, तपाईँले कहिले पनि अगुवा विकास गर्नुहुन्न, अर्को यो जागृति झुन्न चलाउने मान्छे पनि विकास गर्नुहुन्न, तिनीहरू केवल भेडा रहन्छन्, किन उनीहरूले सुन्ने मात्रै हो, उनीहरूले अरूलाई त सिकाउन सक्दैन, उनीहरू आफै पनि राम्रोसँग सिक्न सक्दैन, होइन? जस्तो अङ्ग्रेजी मान्छेले पढ्छ लेख्छ, तर बोल्नलाई के हुन्छ, नेपालको टिचरहरू अङ्ग्रेजी बोल्दैन, किनभने नेभर स्पिक, होइन, कहिले बोल्या हुँदैन, जबसम्म त्यो मान्छेहरू आफै गर्न थाल्दैन, आफै भन्न थाल्दैन, आफै खोज्न थाल्दैन, उसले कहिले पनि सिक्दैन, खालि सुन्या एकछिनमा मख परिसिद्धियो। त्यसकारण त्यो खण्डले मानव जातिको बारेमा के भन्छ? पहिलो कुरा परमेश्वरको बारेमा, मानव जातिको बारेमा भन्दाखेरि पाप हुन्छ, उसको अवस्था हुन्छ, उसको पापले गर्दा मृत्यु हुन्छ, सबै कुराहरू त्यो भयो। अनि त्यसपछि बाँकी पाँच छ सात प्रश्नमा चाहिँ के छ? परमेश्वरको बारेमा उनीहरूले जुन कुरा सिकेका छन्, यहाँ के छ? आजको अध्ययन अनुसार परमेश्वरले उनीहरूबाट व्यक्तिगत रूपमा आज सिकेको कुराबाट व्यक्तिगत रूपमा कसरी त्यसलाई पालन गर्ने, कस्तो प्रतिक्रिया दिने र सामूहिक रूपमा पनि कस्तो प्रतिक्रिया दिने, यो एउटा प्रश्न भयो, त्यो एप्लिकेसन भयो। अर्को चाहिँ आजको अध्ययन अनुसार परमेश्वरले उनीहरूलाई सामूहिक रूपमा, पहिलो व्यक्तिगत रूपमा, यो सामूहिक रूपमा भयो होइन, त्यसपछि फेरि पनि यहाँनिर आएसमा उनीहरूले कसलाई बाँड्न सक्छन्? तपाईँलाई मैले यो यही कुरा कतिचोटि भयो होला आज, धेरैचोटि दोहोऱ्याइरहेको छु। जब तपाईँले यो कसैलाई बाँड्न थाल्नुहुन्छ नि, त्यसले धेरैवटा कुरा अगाडि ल्याउँछ। एउटा कुरा कसको वरदान छ भन्ने थाहा हुन्छ, अर्को कुरो मान्छेलाई बाँड्दाखेरि कस्तो प्रतिक्रिया आउँदो रहेछ भन्ने थाहा हुन्छ, अर्को कुरो चाहिँ जो मान्छेले बाँड्न थाल्छ उसले कसरी बाँड्नु पर्ने रहेछ भनेर सिक्न थाल्छ। त्यसले त एक प्रकारको विकास ल्याउँछ अनि तपाईँको बाइबल स्टडीमा छुट्टै खालको शिक्षा हुन्छ, भनेको त मान्छे इक्विप भन्छ नि, तालिम प्राप्त हुन थाल्छ। त्यसकारणले यो जागृति झुन्नको सम्बन्धको कुरा गर्दाखेरि तपाईँलाई सर र छोटकरी म यो कुरा भन्न चाहन्छु, त्यसपछि आज एक दुईवटा कुरा बाँकी छ है। जागृति झुन्न, फेरि पनि सुरुमा मैले तपाईँलाई के भनेको छु भने नि, आज खालि ओरिएन्टेसन नै छ, यो खास सुरु गरेको छैन मैले, समस्या देखाएँ मैले। जागृति झुन्ड प्रभावकारी प्रकारले हुनलाई के गर्नु पर्यो, त्यो कुरो अध्ययन ठिकसँग गर्नु पर्यो, ठिक प्रक्रिया लिनु पर्यो। मैले जुन चाहिँ भने, एकजना अगुवाले खालि शिक्षा दिने मात्रै होइन, सबैजना मिलेर अध्ययन गर्नु पर्यो, हरेकलाई त्यहाँ उत्तर के रहेछ भने पत्ता लगाउन उनीहरूलाई नै दिनु पर्यो, हरेकलाई त्यहाँ पढेर त्यसको बारेमा उत्तर खोज्नु पर्यो, उनीहरूले नै डिक्लेयर गर्छन्। अनि तपाईँलाई म एउटा कुरा भन्छु, तपाईँले अन्य जातिहरू जो विश्वासमै आ छैन उनीहरूसँग यस्तो खालको बाइबल स्टडी गर्दाखेरि पनि यो गर्न सकिन्छ, त्यही त्यो खण्डमा रहेर उनीहरूले उत्तर पत्ता लगाउन सक्छन्। अनि मैले पढेको यो चेलापनको किताबहरूमा के लेखाएको छ भने, अक्रिस्चियन मान्छेहरू विश्वासै नगरेका, ख्रिस्टलाई नचिनिया मान्छेले पनि हामीले गरेको ठिक खालको प्रश्नको उत्तर त्यहाँ खोज्दै गर्दाखेरि त्यो उत्तरले जे कुरा भन्छ त्यसले एउटा सुसमाचार डिक्लेयर गर्छ, त्यो डिक्लेयर गरेको सुसमाचार परमेश्वरको वचन हुन्छ, त्यो वचनले उनीहरूलाई पवित्र आत्माद्वारा कन्भिक्सन आउँछ, त्यो कुरा उनीहरूले भन्छन्। त्यस कारणले तपाईँ र मैले गर्नुपर्ने कुरा चाहिँ खालि लेक्चर दिन छोडेर खालि फेसिलिटी मात्रै दिने, फेसिलिटेट गर्ने, सञ्चालन गर्ने। अब सञ्चालकले चाहिँ धेरै कुरा याद गर्नुपर्छ सञ्चालन गर्दाखेरि, एउटा कुरा सुरुमा कसरी गर्ने, उनीहरूलाई कुन उद्देश्यमा लाने। अब धेरै जस्तो यो अलिकति सिपालु मान्छे कस्तो हुन्छ भने नि, हामी धेरै किसिमको मिटिङमा बस्छौँ, तपाईँसँग त्यहाँ म आउँदाखेरि धेरै किसिमको मिटिङमा, एउटा चर्चको मिटिङमा पनि बस्छौँ। जो मान्छे अलिकति सिपालु हुन्छ नि, उसले के गर्छ भने नि, आफ्नो सिमाना पनि थाहा हुन्छ उसलाई, अनि त्यो भेट्नुको मतलब पनि थाहा हुन्छ। अनि त्यो सिपालु मान्छेले के गर्छ भने, त्यो दिनको भेटको सबभन्दा मुख्य उद्देश्य भन्दा बाहिर कुरा लाँदैन, आफैले मात्रै बढी कुरा गरेर समय लिँदैन, सही कुरो आवश्यकता परेको एकदमै महत्त्वपूर्ण छ भने छोटो शब्दमा उसले आफ्नो कम्युनिकेसन गर्ला, नभए तर त्यसमा सबभन्दा मुख्य भूमिका खेल्ने मान्छे त्यो लिडर हुन्छ जसले फेसिलिटेट गर्छ। त्यो दिनको मिटिङको उद्देश्य के छ उसले त्यसलाई कन्ट्रोल गर्दै लानुपर्छ, मान्छेले कति बोल्ने त्यो पनि सिपालु हुनुपर्छ। तर हामीहरू मिटिङ गर्दाखेरि कहिलेकाहीँ के गर्छौँ भने नि, कुनै सब्जेक्टको पनि सिमाना छैन, टपिक्स एउटा कुरामा सुरु गरेर अर्कै टपिक्समा पुरा हुन्छ, अनि त्यो समयको पनि ख्याल छैन, अनि त्यो मान्यता के भन्छ त्यसलाई, एउटा सौहार्द प्रकारको, एउटा नम्रताको, एउटा के भन्छ त्यसलाई, सभ्य प्रकारको एउटा कुरा गर्ने, वार्ता गर्ने, एउटा छलफल गर्ने शैली हुन्छ, त्यो पनि नाग्या हुन्छ। त्यो सबै किन हुन्छ? हामी प्रार्थनाद्वारा परमेश्वरको अगाडि आफैलाई विनम्र बनाएर आउँदैनौँ, त्यही कारण हामी जे जे मनमा आउँछ त्यही त्यही बोल्न थाल्छौँ, अनि कहिलेकाहीँ मान्छेहरू झगडा पनि गरेर देखेको छु त्यस्तोमा तात। त परमेश्वरको मान्छेहरू त्यस्तो किन हुँदैन? पवित्र आत्माको कन्ट्रोलमा हुन्छ, परमेश्वरको वचनको अधीनमा हुन्छ, उसको सोच र विचार वचनले सबै साफ भएको हुन्छ, त्यसैले तपाईँ र मलाई ख्रिस्टमा विश्वास गरेर अगाडि बढ्न मैले सुरुमै तपाईँलाई प्रेरितको पुस्तक 2:44 पद देखाएँ नि। वास्तवमै प्रेरितको पुस्तक पढ्दाखेरि एउटा दिमागमा राखेर पढ्नुहोस्, यी मान्छेहरूको अनुशासन कस्तो थियो। 6 त्यहाँ समस्या आयो, सायद हाम्रो जस्तो बेलामा भए एउटा पक्ष र अर्को पक्ष गराएर चर्च फुट्थ्यो। तर त्यहाँ उनीहरूले के गरे, प्रार्थना गरे, सल्लाह गरे, सबैले सहमतिमा आए, त्यसपछि परमेश्वरको इच्छा अनुसारको डिसिजनमा गरे। अनि हामी देख्छौँ 6 लेखिएको छ, अहिले 6-7 डिकनहरू छानियो। देख्नुहुन्छ बिब्लिकल सिचुएसन कस्तो हुन्छ, बिब्लिकल अगुवाई कस्तो हुन्छ, शिक्षा कस्तो हुन्छ, हामीलाई डोर्याउने कुरा कस्तो हुन्छ, पवित्रतामा हिँड्दाखेरि कस्तो हुन्छ। त्यस कारण तपाईँलाई म सिधा भन्छु, तपाईँ र मैले ख्रिस्टलाई जबसम्म प्रभुको रूपमा ग्रहण गरेको हुँदैन नि, त्यो मान्छेले यस्तो गर्छ। यस्तो भने कस्तो, सीमा नै नभएको। तर जसले प्रभु भनेर येशूलाई मान्छ नि, उसले बोल्ने, सुन्ने र विचार गर्ने कुरा चाहिँ ख्रिस्टलाई स्वीकार्य हुने कुरा मात्रै बोल्छ। तपाईँलाई म सिधा भन्छु, त्योभन्दा फरक मान्छे चाहिँ परमेश्वरको महिमा गर्दैन। जबसम्म उसले गरेका काम र उसले बोलेका कुरा र उसले सुन्न चाहेको कुरा ख्रिस्टको इच्छाबाट बाहिर जान्छ नि, उसले परमेश्वरको राज्यबाट बाहिर जान्छ, त्यो परमेश्वरको इच्छामा रहँदैन त्यस्तो मान्छे। यो कुरामा हामी क्लियर हुनुपर्छ, परमेश्वरको इच्छाभन्दा बाहिर गर्ने मान्छे चाहिँ परमेश्वरको आत्माको अधीनमा हुँदै हुँदैन। किनभने मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गमा जाँदैन, तर तिनीहरू जसले पिताको इच्छा गर्छ। येशु प्रभुले त्यही भन्नुहुन्छ, येशु प्रभु आफैले बाइबलमा घरिघरि मेरो काम पिताको इच्छा गर्नु, पितालाई प्रसन्न हुने काम मात्र म गर्छु, त्यो कुरा उहाँले भन्नुहुन्छ। त्यस कारणले यो जागृति झुन्नको सम्बन्धी कुरा गर्दाखेरि तपाईँलाई म यो कुरा भन्न चाहन्छु, मण्डली जागृति अनि त्यसको मुख्य उद्देश्य बाइबलीय शिक्षा अनुरूप छ कि छैन, बाइबलको शिक्षामा, मान्छेले भनेको कुरामा होइन, बाइबलको शिक्षामा। तपाईँ र मैले बाइबलमा जुन कुरो क्लियर छैन, अथवा कहिलेकाहीँ मान्छेले बाइबलका कुरा प्रयोग गर्छन् तर त्यो ऐतिहासिक रूपमा रेलेभेन्ट भन्छ नि एउटा शब्द अङ्ग्रेजीमा, रेलेभेन्ट भनेको चाहिँ त्यो कहिलेकाहीँ के हुन्छ भने नि, त्यो बेलामा भनेको कुरा हुन्छ, त्यो बेलामा हुने। अब येशू प्रभुको बारेमा भविष्यवाणीमा के भनेको छ, उहाँको हड्डी भाँचिँदैन भनेछ, कुहिँदैन उहाँको शरीर भनेछ, होइन? अहिले त्यसपछिका येशूका चेलाहरूको त कुहिन्छ नि, भाँचिन पनि सक्छ, तर एक दिन हामी सबैले फेरि येशूकै जस्तो महिमाको शरीर पाउँछौँ। बुझ्नुभयो तपाईँले? कोही कोही मान्छेले भन्न सक्छ नि त्यो नभाँचिने कुरा भनेर अहिले पनि प्रयोग गर्छ। मैले तपाईँलाई सानो उदाहरण मात्रै दिएको, त्यस कारणले यहाँ अस्ति हामीले अलिकति हेरेको थियौँ, यहाँ 5 मुख्य कुरा छ। एउटा सन्तुलित खालको व्यावहारिक हाम्रो जीवन हुनु पर्यो, जसरी सन्तुलित भोजन एक्सर्साइज स्वास्थ्यको लागि आवश्यक छ, खाना ठिक खानु पर्यो, सुत्नु पर्यो ठिकसँग, फेरि एक्सर्साइज गर्नु पर्यो। एक्सर्साइज नगरे मान्छे के हुन्छ, अलिअलि जवान हुँदा त ठिकै छ, अलिक बुढो हुन थाल्दा चाहिँ हिँड्न सक्दैन, घुँडा दुख्छ, दुई पाइला हिँड्दा फ्याँफ्या हुन्छ, होइन? सन्तुलित त्यस्तै किसिमको आत्मिक जागृतिमा एउटा पहिलो कुरा चाहिँ ब्यालेन्स, सन्तुलितको कुरा मैले गरेको थिएँ, व्यावहारिक बाइबल अध्ययन। सो यो स्मल ग्रुप, यो जुन चाहिँ जागृति झुन्न छ, त्यसमा हामीले सहायता गर्न कोसिस गर्ने चाहिँ यो सन्तुलित परमेश्वरको वचन पहिलो कुरा भयो त्यो। दोस्रो चाहिँ परमेश्वरको वचनको शिक्षाको ज्ञान जान्ने कुरा दोस्रो भयो। पहिलो सन्तुलित, दोस्रो ज्ञान, अनि तेस्रो र चौथो चाहिँ एकअर्कालाई परमेश्वरमा बढ्ने कुरामा उत्साह दिने कुरा, अर्को चाहिँ एकअर्काप्रति जवाफदेही हुने कुरा। वास्तवमा आत्मिकी वृद्धिलाई नाप गर्न सजिलो छैन, होइन? आत्मिकी वृद्धि भनेको चाहिँ को परिपक्व भाषा आत्मिकी रूपमा सजिलै नाप्न त सकिँदैन, तर हाम्रो फलबाट थाहा हुन्छ, होइन? पवित्र आत्माको फल छ कि छैन थाहा हुन्छ नि, होइन? पवित्र आत्माको फलमा एउटा कुरा के लेखेको छ भने, तपाईँलाई म पवित्र आत्माको फलको एकैछिनमा यहाँ पढ्न चाहन्छु, पवित्र आत्माको फल गलाती पाँचको बाइस पवित्र आत्माको फल तपाईँलाई दुईटा कुरा त्यहाँ सिकाउँछु। त्यहाँ के भनेको छ भने नि वास्तवमा महत्त्वपूर्ण कुरा हो यो पवित्र आत्माको फल चाहिँ प्रेम शान्ति आनन्द। त्यसको मतलब के हो त तपाईँ र ममा आत्मिकी परिपक्वता छ भनेर हामी विचार गऱ्यौँ भने हामीमा यो पवित्र आत्माको फल हुन्छ नि। जसमा पवित्र आत्माको फल हुन्छ नि यो प्रेम भन्ने कुरा उसमा हुन्छ। प्रेम भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो दुईटा आज्ञा छ प्रेम सम्बन्धी सबभन्दा ठुलो प्रभुले दिएको। पहिलो आज्ञा के हो परमेश्वरलाई पुरा हृदयले प्रेम गर्ने अरू बाँकी कुरा तपाईँले हेर्नुहोस् त्यहाँ होइन परमेश्वरलाई प्रेम गर्ने। दोस्रो छिमेकीलाई प्रेम गर्ने। छिमेकीमा को पर्छ सबै पर्छ सँगसँगै नजिकै बसेको शत्रु पनि पर्छ। त्यसले तपाईँलाई म एउटा कुरा के म विश्वास गर्छु यो वचनले भन्छ भनेको तपाईँ र मैले शत्रुलाई प्रेम गर्नुपर्छ भन्ने येशु प्रभुको दोस्रो आज्ञामा छ। तर तपाईँ र म कुनै अरू मान्छेको बारेमा आफ्नै परिवारको जसको बारेमा उनीहरूलाई बदनाम हुने उनीहरूलाई दुःख हुने उनीहरूलाई नोक्सान हुने जब विरोध र फुटका कुरा गरेर हिँड्छौँ नराम्रा कुरा काटेर हिँड्छौँ के हुन्छ थाहा छ तपाईँलाई प्रेम भएन नि पाप हो। तर कति देख्नुहुन्छ तपाईँले खालि अर्काकै कुरा काट्ने मान्छेहरू कति मैले भेटेको छु। प्रियहरू हो ख्रिस्टलाई तपाईँले विश्वास गर्नुभयो भने त्यो हुन सक्दैन द्याट विल नेभर ह्यापन कुरो बुझ्नुहुन्छ। त्यसैले प्रेम पवित्र आत्माको फल प्रेम प्रेम तपाईँ ममा छ कि छैन। अर्को कुरो आनन्द तपाईँ आनन्दित हुनुहुन्छ जहाँ परमेश्वरको उपस्थिति हुन्छ पवित्र आत्माद्वारा त्यहाँ त आनन्दै आनन्द हुन्छ। पावल झेलखानमा बसेर एउटा हातमा चाहिँ रोमी सिपाहीको हातबाट साङ्ला उसकोमा एउटा हातमा रोमी सिपाही सँगसँगै बस्ने हो पक्का पनि पावलले पनि नुहाए कि नुहाएन थाहा छैन त्यो सिपाहीले पनि नुहाए कि नुहाएन थाहा छैन। हामीलाई कतिचोटि अर्कै ओछ्यानमा सुत्नु पर्दा तन्ना धुवा छैन सिरोक धुवा छैन भने अब तपाईँलाई त त्यस्तो हुँदैन होला म अमेरिकामा बसेर होला मलाई नधोइकन तन्नामा पऱ्यो भने म यहाँबाट माथि ल्याउन सक्दिनँ गनाएर क्यान यू बिलिभ द्याट। तर त्यो त केही होइन पावल कस्तो ठाउँमा सुते थाहा छैन हामीलाई तर उनले ख्रिस्टको खातिर गरेका थिए नि मेरो लागि जिउनु ख्रिस्ट। तर त्यहाँ उनले भनेको कुरा थाहा छ अवर्णनीय आनन्द किन उनीसँग प्रभु उपस्थित हुनुहुन्थ्यो परिपक्वता। अर्को कुरो शान्ति शान्तिको कुरा गर्दाखेरि एउटा चाहिँ परमेश्वरसँगको मिलाप हो अर्को चाहिँ हृदयमा गहिराईमा शान्ति हो अर्को धीरज हामी मध्ये धेरै जस्तो धीरज छैनौँ दया मान्छेलाई दया देखाउने कम छौँ हामी त हामीलाई के कुरामा फाइदा छ कहाँ कुद्दाखेरि बढी छ कसले पैसा दिन्छ त्यतातिर कुद्छौँ होइन हामीले धेरैचोटि सानो सानो बाइबलले भन्छ तपाईँलाई एक ग्लास पानी दिनेलाई धन्यवाद दिनुपर्छ तर हामी के गर्छौँ त्यसो गर्दैनौँ हामी त बिर्सिन्छौँ। बाइबलमा एउटा कुरा सिक्छौँ हामीले जो मान्छे धन्यवादी हुन्छ नि त्यो मान्छे विनम्र हुन्छ जो ना मान्छे विनम्र हुन्छ नि त्यो मान्छे धन्यवादी हुन्छ। त्यस त्यो भएको धन्यवादी कसैले बाटोमा एक ग्लास पानी दिएछ भने नि उसले जीवनभरि बिर्सिँदैन बुझ्नुहुन्छ। मेरो दुई चारजना साथीहरू छन् मलाई बिर्सिया छैन तर धेरै मान्छेहरू म चिन्छु उनीहरूले मलाई बिर्सिने मात्रै होइन भेट्यो भनेदेखि खुट्टा तानेर खाल्टामा हाल्छन् मलाई थाहा छ नि धन्यवादी छैन नि प्रियहरू। अब मैले यो भन्दै गर्दाखेरि कसैलाई नराम्रो भन्नु खोजेको होइन मैले के भन्न छु यो तपाईँ र म परमेश्वरलाई चिन्या हो भने हामीमा आएको परिवर्तनले हामी धीरज हुन्छौँ पवित्र आत्माको फल दयावन्त हुन्छौँ अरूलाई खालि भलाइ गर्छौँ। विश्वस्तता भनेको चाहिँ हामीले कहिल्यै विश्वासघात गर्दैनौँ कसैप्रति बुझ्नुहुन्छ नम्रता अनि यो संयम भन्ने कुरा छ नि संयम धेरैजना संयम देखाएको छैन मैले एकदम के भन्छ त्यसलाई टेम्पर्ड अङ्ग्रेजीमा टेम्पर भन्छ सर्ट टेम्पर भन्छ धेरै जस्तो त्यस्तो देख्छु एकदम रन्किने। अझ क्रिस्चियनहरू त के हुन्छ भने नि तपाईँले क्रिस्चियनलाई कर्मचारी राख्नुभयो भने गाली पनि गर्न मिल्दैन। अब अक्रिस्चियनलाई कर्मचारी छ के भने के हुन्छ उसले कति समयमा काम दिनुपर्छ कुन के गर्नुपर्छ गरेन भने फायर गरिदिन्छ। अब त्यसो भन्दै गर्दा नराम्रो कुरातिर नजाओस् हामीले दया पनि गर्नुपर्छ कर्मचारीले होइन। तर मैले तपाईँलाई के भने भने मैले अरू ठाउँको अनुभव ल्याएर तपाईँलाई यहाँ भन्दैछु मैले धेरै ठाउँ देखेको छु यस्तो कुराहरू क्रिस्चियन भएको कारणले गलत कुरालाई पनि देखाउन नसकेको देखाएको छु। तर प्रियहरू तपाईँ र म ख्रिस्टका चेला हौँ भने यस्ता कुराहरू हामीमा जिरो हुनुपर्छ। रुपियाँ पैसाको मामलामा हामी क्लियर हुनुपर्छ। जो मान्छे लोभी गर्छ, घमण्ड गर्छ, रुपियाँ पैसालाई प्रयोग गरेर शक्ति देखाउँछ, प्रियहरू ख्रिस्टको हुन सक्दैन। तपाईँ र मैले परमेश्वरलाई भरोसा गर्यो भने यो संसारको के हो? संसार बिति जान्छ, तर परमेश्वरको इच्छा गर्ने चाहिँ सधैँ रहिरहन्छ, होइन? संसार बिति जान्छ, तर परमेश्वरको इच्छा गर्ने चाहिँ सधैँ रहिरहन्छ। यहाँ बत्तिसमा के अरे प्रेरित युहन्नाले संसार र लाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर, यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सिकी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ, त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। प्रियहरू, परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। परमेश्वरको इच्छा पवित्रताभन्दा बाहिर हुँदैन। परमेश्वरको इच्छा छिमेकीलाई प्रेम गर, दाजुभाइलाई प्रेम गर। दाजुभाइ भनेको बाइबलमा भातृप्रेम भनेको चाहिँ क्रिस्चियनले क्रिस्चियनलाई प्रेम। त्यहाँ दाई पनि छ, दिदी पनि छ, त्यहाँ भाइ पनि छ, बहिनी पनि छ, त्यो एउटै आमाको दाजुभाइ मात्रै होइन, सबै क्रिस्चियन दाजुभाइहरू। हामी भातृप्रेम भनेको चाहिँ दाजुभाइ दिदी पनि प्रति, एउटा क्रिस्चियनले अर्को क्रिस्चियन प्रतिको प्रेम हो। प्रियहरू, हामीले कसैलाई पनि चित्त दुख्ने खालको काम, अब पाप गर्नेले पाप कसैले गरिहाल्यो भने त्यसको पनि कसरी समाधान गर्ने बाइबलमा के छ? तर तपाईँलाई मैले यो सबै कुरा किन बताइरहेको छु भनेदेखि नि, वास्तवमा चेलापन बाइबलमा 100% छ। प्रेरितको पुस्तकमा हननिया र सफिराको स्टोरी किन राखेको? तपाईँले सुन्नु भएको छ हननिया र सफिराको स्टोरी किन राखेको? पाप कति भयानक छ भन्ने कुरा देखाउनलाई, होइन? मान्छेले एउटा कुरामा झुटा गर्दाखेरि, त्यसैले तपाईँ र म ख्रिस्टको इच्छा गर्छौँ कि हाम्रो, त्यसैले प्रभुको इच्छा वास्तवमा आत्मिकी वृद्धिलाई चाहिँ नाप्न सकेन। अहिले मैले पढ्दै थिएँ, तर यो जागृति प्रोग्राम हामीले केही समयको लागि, पहिला चाहिँ के हुन्छ भनेदेखि, अब तपाईँलाई मैले जब यो सुरु गर्ने बेलामा आज खालि ओरिएन्टेसन भनेर कति व्यक्तिहरूले उनीहरूको चेलापनमा 100% विकास भएको देखा पनि हुँदैन कहिले, किनभने उनीहरूले पूर्ण रूपमा परमेश्वरलाई भरोसा गरेर आफ्नो जीवन सुम्पेको हुँदैन। त्यसैले यो स्पिरिचुअल फर्मेसन, आत्मिकी जागृति ल्याउने झुन्न झुन्नमा, यो बिब्लिकल शिक्षा हो। बाइबलमा वास्तवमा पावलले गरेको नयाँ नियमको कुरा हेऱ्यो भने यस्तै खालको थियो। प्रेरित युहन्नाले, युहन्ना तेस्रो अध्यायमा तपाईँले लेख्यो भने त्यहाँ गायसको कुरा, अनि त्यहाँ एउटा मण्डली जुन चाहिँ घरमा थियो। बाइबलमा धेरै यस्तो कुराहरू छ, अनि त्यो वर्णवास भयो, यो के भन्छ तिमोथी तितस, यो घर घरमा भएको मण्डलीलाई भेट्थे। वास्तवमा एकदमै बाइबलमा त्यसको शिक्षा छ। हामीले गहिरेर हेऱ्यौँ भनेदेखि एक एकजना मण्डलीमा परमेश्वरको काम गर्ने हुनुपर्छ, अनुशासनमा बढ्ने बस्ने हुनुपर्छ। त्यसैले तपाईँलाई मैले आत्मिकी पाँचवटा कुरा अस्ति मैले तपाईँलाई भनेको थिएँ, अनि आज त्यो दोहोऱ्याउँदै थियो। यो स्मल झुन्ड जो चाहिँ हामीले जागृति झुन्ड भन्छौँ, तपाईँ र मैले सुरु गर्नु पर्यो। हरेक व्यक्ति जो तपाईँ पास्टर हुनुहुन्छ, तपाईँले एउटा झुन्ड आफै खडा गर्नुहोस्, त्यो झुन्ड मार्फत अर्को झुन्ड सुरु गर्ने अगुवाहरू पनि तालिम गर्नुहोस्, होइन? त्यसकारणले यो आत्मिकी झुन्डको कुरा गर्दाखेरि पहिलो चाहिँ सन्तुलित बाइबलको शिक्षा सन्तुलित रूपमा हुनु पर्यो। यो परमेश्वरको यो के भन्छ थियोलोजिकल एक्युरेसीमा हुनु पर्यो, होइन? साउन्ड डक्ट्रिन भन्छ नि, एकदमै सही बिब्लिकल शिक्षा हुनु पर्यो। धेरै कुराहरू, यो विकृतिहरू धेरै छन्, धेरै विकृति छन्, कुनै कुरा म नाम तोकेर भन्दिनँ। जसरी शारीरिक रूपमा स्वास्थ्य रहनलाई एक्सर्साइज र खाना ठिक चाहिन्छ, त्यस्तै आत्मिकी स्वास्थ्य रहनलाई परमेश्वरको वचन सही प्रकारले बुझ्ने र त्यसलाई जीवनमा लगाउने हुनु पर्यो, अथवा हामीले आत्मिकी भोजन सही किसिमले खानु पर्यो, आत्मिकी रूपमा एक्सर्साइज गर्नु पर्यो, होइन? अनि मात्रै जागृति हाम्रो जीवनमा आत्मिकी रूपमा आउन सक्छ। येशूको जीवनमा पाँचवटा कुरा हामीले यसमा सिक्छौँ, कसरी हाम्रो जीवनमा यो जागृति बढ्न सक्छ, होइन? मण्डलीको इतिहासमा जस्तो सुरुदेखिका मण्डलीहरूमा कस्तो खालको क्रियाकलाप हुँदाखेरि परमेश्वरको परिपक्वता र उहाँको राज्यको वृद्धि भयो, चेलाहरू अगाडि बढ्न सके। दोस्रो कुरा, यो सन्तुलित मण्डली, सन्तुलित शिक्षा, सबै कुरा सन्तुलित होइन, जस्तो हो एउटा पति र पत्नीको बिचको सम्बन्ध पनि एउटा बिब्लिकल सम्बन्ध हुन्छ। यदि तपाईँ र म सही प्रकारको डिसाइपल चेलापनमा आएछ भनेदेखि, म श्रीमान छु भने म एउटा असल श्रीमान हुन्छु, असल बाबु हुन्छु, असल भाइ हुन्छु, असल साथी हुन्छु। खालि मण्डली र प्रचारमा ठिक, तर जीवन चाहिँ बेठिक हुँदैन। क्रिस्चियनहरूको बिचमा, पति र पत्नीको बिचमा सबभन्दा ठुलो कुरा के हुन्छ? एकअर्काप्रति प्रेम। पत्नीले पतिलाई आदर गर्ने कुरा एक नम्बरमा छ बाइबलमा। बाइबलमा पत्नीले पतिलाई आदर गर्ने, अर्को कुरा पतिले पत्नीलाई प्रेम गर्ने, यो कुरा, यो शिक्षा बाइबलमा प्रशस्त छ। अनि जब त्यो कुरा हुँदैन नि, त्यहाँ जहिले पनि समस्या हुन्छ। तपाईँलाई थाहा छ कुन बेलामा सबभन्दा ठुलो समस्या हुन्छ? जुन बेलामा हामी नानीहरू हुर्काउँदै गर्छौँ, अनि तपाईँ र मेरो छोराछोरीले विश्वास गर्छ कि गर्दैन भन्ने कुरामा चाहिँ, तपाईँ र म जो बाबु अथवा आमा छौँ नि, हामी एकअर्कामा बिब्लिकल छौँ कि छैनौँ, त्यो कुरा हुन्छ। तपाईँ र मैले बाउ आमा के अरे छोराछोरीलाई विश्वासमा हुर्काउन चाहनुहुन्छ भने तपाईँमा परमेश्वरको वचन काम गर्नुपर्छ। तपाईँ पत्नी र पत्नी, एउटा पति र पत्नी चाहिँ ख्रिस्टको, ख्रिस्ट मण्डलीको उदाहरण दिएछ नि होइन, बाइबलमा प्रष्ट छ। दोस्रो कुरा चाहिँ नलेज भनेको थिएँ अस्ति मैले। नलेज भन्दाखेरि चाहिँ ज्ञान, इन्फर्मेसन। अघिदेखि मैले यो कुरा फेरि पनि भनेको छु, यो इन्फर्मेसन, बाइबलीय शिक्षा राम्रोसँग नजान्दाखेरि सायद कसै न कसैको मिस्टेक भयो, जसले गर्दाखेरि मान्छेले बाइबल राम्रोसँग अध्ययन गर्न सकेन, राम्रोसँग बुझ्न सकेन। मण्डली सञ्चालन गर्ने व्यक्ति भए तर मण्डली कसरी चल्नुपर्छ, त्यहाँ के कुरा हो, बाइबलले के भन्छ, राम्रोसँग थाहा छैन। त्यस कारणले यो जागृति झुन्न अनुसार मान्छेमा कसरी आत्मिक जागृति र परिपक्वता आउँछ भन्ने कुराको बारेमा हामीले चेलापनको बारेमा राम्रोसँग, जुन येशू प्रभुले सिकाउनु भएको र चेलाहरूको जीवनमा र त्यसभन्दा पहिलाका मण्डलीमा कुन प्रकारको शिक्षाहरू, कुन प्रकारको व्यवहार कसरी चलेको थियो, त्यसको बारेमा हामीले राम्रोसँग अध्ययन गर्नु पर्यो होइन। दोस्रो विषय ज्ञान, यो आत्मिकी जागृतिमा कसरी बढ्ने, के गर्ने, के नगर्ने, कहिले गर्ने, यो सबै कुराको बारेमा जो शिक्षा हुन्छ। अर्को कुरा चाहिँ अब यो जागृति झुन्डकै कुरा गर्दाखेरि, यो जागृति झुन्ड कसरी सञ्चालन गर्ने भन्ने कुराको बारेमा हामीले राम्रोसँग सोच्नुपर्छ, ताकि जो व्यक्ति त्यसलाई फेसिलिटेट गर्ने हुन्छ उसलाई पुरा थाहा हुन्छ कि उसले कसरी सञ्चालन गर्ने होइन। अनि यस्ता कुराहरू कसरी, यसमा सबै व्यक्तिको सहभागिता जरुरी छ यो जागृति झुन्डमा होइन। त्यसैले मैले सुरुमा तपाईँलाई म के भन्दै थिएँ भने, मुख्य लक्ष्य हाम्रो जीवनमा चाहिँ हरेक व्यक्तिलाई ख्रिस्टमा परिपक्वतामा हुर्काउने नै हो। अनि तपाईँलाई मैले घरिघरि भन्ने गरेको एउटा पद म फेरि पनि पढ्न चाहन्छु, सायद हामी लामो समय जाँदैछौँ, अब एकैछिनमा म सिद्धाउँछु। घरिघरि तपाईँलाई मैले कलसी 1:28 पढ्ने गर्छु, अनि तपाईँलाई 26 नै म पढ्न चाहन्छु। तपाईँले लेखेर राख्नुहोस्, यसलाई कण्ठ गर्नुहोस्। युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नु भयो। यो रहस्य ख्रिस्ट तिमीहरूमा हुनु हो, रहस्य चाहिँ ख्रिस्ट हामीमा हुने जो महिमाको आशा। त्यसमैले कुनै पनि व्यक्ति क्रिस्चियन हुने भनेको चाहिँ पवित्र आत्माद्वारा त्यो व्यक्तिमा ख्रिस्ट रहनु हुने। युहन्ना 15 यस प्रेरितले भन् के अरे पावलले के अरे युहन्नाले लेख्छन्, जुन येशू प्रभुले दिनुभएको शिक्षा उहाँले के भन्नुहुन्छ, दाखको बोट म हो, तिमीहरू हाँगा हो, हाँगा दाखको बोटमा रहेन भने त्यो फल फल्दैन। अनि अर्को कुरो 5:15 उहाँले भन्नुहुन्छ, तिमीहरू ममा रहेनौ भने तिमीले के पनि गर्न सक्दैन। त्यस कारणले यहाँनिर येशू ख्रिस्ट जो हामीमा हुने कुरा नै सबै ख्रिस्टियानिटीको रहस्य हो। अनि त्यो व्यक्तिमा येशू हुनुहुन्छ जो तपाईँ र म विश्वासद्वारा नयाँ गरी जन्मेका हुन्छ होइन। युहन्ना 1:12-13 पद, अनि जुन चाहिँ निकोदेमससँग कुरा गर्दै गर्दा येशू प्रभुले निकोदेमसलाई 3:1 तिनदेखि सातसम्म परमेश्वरबाट जन्मिने, आत्माबाट जन्मिने, नयाँ गरी नजन्मिकन परमेश्वरको राज्य देख्दैन, तपाईँ र म ख्रिस्टमा हुने कुनै पनि व्यक्ति जब उसले आफ्नो जीवन पुरा येशूलाई सुम्पन्छ नि, उसको हृदयमा ख्रिस्ट आएर बस्नुहुन्छ पवित्र आत्मा, त्यसलाई हामीले नयाँ जीवन भन्छौँ। त्यसको छुट्टै केही हुनु पर्दैन, तर एउटा कुरा हुन्छ, उसको विश्वास परमेश्वरमा, ऊ परिवर्तन हुन्छ, उसले गरेका कुरा बदलन्छन्, किनभने उसले परमेश्वरको कुरा गर्छ, परमेश्वरको सहायता उसले पाउँदछ। 28 पद मैले तपाईँलाई पढ्न खोजेको थिएँ, प्रत्येक मानिसलाई चेतावनी दिँदै, प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै, हामी उहाँलाई घोषणा गर्दछौँ यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। यहाँ पावलको शिक्षाको सबभन्दा मुख्य उद्देश्य के छ? ख्रिस्टमा परिपक्व बनाउने हरेक व्यक्तिलाई। तपाईँ र म ख्रिस्टमा परिपक्व त्यतिखेर बन्छौँ जतिखेर जुन प्रकारले परमेश्वरलाई प्रेम गर्नुपर्ने हो, त्यो आज्ञा जुन छ परमेश्वरलाई प्रेम गर्ने, त्यसरी प्रेम गर्न सक्ने, र छिमेकी जसभित्र चाहिँ शत्रु पनि हुन्छ, शत्रु चाहिँ अर्कै होइन, छिमेकीलाई आफ्नो जस्तो प्रेम गर्ने। प्रियहरू, रियल बिब्लिकल बाइबलको सुसमाचार चाहिँ यो, तपाईँ र मैले विश्वास गर्नुपर्ने कुरा यो। अनि त्यति मात्रै नभएर के छ भने बाइबलमा तपाईँ र म जसले ख्रिस्टलाई पछ्याउँछौँ नि, उहाँको आज्ञा चाहिँ हामीले अरूलाई ख्रिस्टको पछ्याउनेमा ल्याउनु पर्यो, चेला बनाउनु पर्यो, त्यो कुरो चाहिँ बाइबलमा छ, होइन? त्यस कारणले दोस्रो कुरा चाहिँ ज्ञान, कसरी भन्ने कुराको ज्ञान, कसरी के गर्ने भन्ने कुराको ज्ञान। पहिलो कुरा चाहिँ सन्तुलित जीवन, दोस्रो कुरा चाहिँ परमेश्वरको वचनको ज्ञान, तेस्रो कुरा चाहिँ एकअर्काप्रति जवाबदेही हुने कुरा। अनि यो चाहिँ झुन्डमा हुन्छ, एक्लै क्रिस्चियन भएर एकअर्काप्रति के भन्छ त्यसलाई एकाउन्टेबल हुँदैन। अर्को कुरा चाहिँ एकअर्कालाई उत्साह दिने कुरा, होइन, एकअर्कालाई उत्साह दिने कुरा। अनि यो कसरी गर्ने, यो बाइबल अध्ययन भन्ने कुरा नेक्स्ट विकमा म तपाईँलाई सिकाउँछु। अनि त्यसपछि कन्टेन्ट, के विषय हामीले सिक्छौँ भन्ने कुरा फेरि अर्को विषय हुन्छ। तपाईँलाई एक दुईवटा बाइबलको पद अझै, यो अहिले भर्खरै तपाईँलाई मैले जुन चाहिँ पढेको थिएँ त्यसको साथसाथै अरू एक दुईवटा कुरा म सिकाउन भन्न चाहन्छु। अल्टिमेट गोल, तपाईँ र मैले ख्रिस्टलाई चिन्ने कुरा एउटा भयो, अघि मैले गलाती 5:22 पवित्र आत्माको फल सम्बन्धी कुरा गरेँ। प्रियहरू, नझुकिनुहोस् कुनै पनि ख्रिस्चियनमा, यो पवित्र आत्माको फल हुनुपर्छ। यो खालि यहाँ राखेको प्रचार गर्ने मान्छेले प्रचार गर्नु होइन कि, हरेक कोही मान्छे ख्रिस्चियन हो भने, येशूको चेला हो भने, चेली हो भने, त्यो कुरो हुनु पर्यो, हामी धीरज हुनु पर्यो, रिस्क गर्ने होइन, झुट बोल्ने होइन। अनि तपाईँलाई मैले यो फिलिपीमा पावलले लेखेको कुरा भन्न चाहन्छु, 2-4 पद अझै तपाईँलाई पढेर, अल्टिमेट गोल अफ आवर लाइफ इज टु बी लाइक जिजस। अल्टिमेट भने बुझ्नुहुन्छ, एउटै मुख्य उद्देश्य, तपाईँले मैले जब येशूलाई विश्वास गर्छौँ, परमेश्वरले अघि रहस्य चाहिँ ख्रिस्टमा हुनु, त्यसपछि परिपक्व भएर, पापरहित भएर उहाँमा प्रस्तुत हुनु। अनि यहाँनिर पावलले फिलिपीका विश्वासीहरूले के भन्छन्, प्रथम दिनदेखि पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। फिलिपीका विश्वासीहरू सुसमाचारमा सहभागी रहेछन्, त्यसले के देखाउँछ? तपाईँ र म पनि सुसमाचारमा सहभागी हुनुपर्छ। तपाईँ मेरो सहभागिता कस्तो छ? परमेश्वरले देखाएको छ नि त, हामीले गरेका कुरा सबै उहाँको अगाडि छर्लङ्ग छ प्रियहरू हो। त्यसैले प्रार्थना गर्नुपर्छ अनि सुरु गर्नुपर्छ। मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, हामीलाई येशू जस्तो बनाउने, झुटा बोल्न छोड्ने, शत्रुलाई प्रेम गर्ने, मान्छेलाई क्षमा दिने, प्रभुको बारेमा अरूको अगाडि गवाही बन्ने, जुन चाहिँ काम सुरु गर्नुभयो उहाँले नै येशू ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। येशू ख्रिस्टको दिन भनेको चाहिँ जब बादलमा येशू आउनुहुन्छ दोस्रो चोटि, त्यसपछि कसैको समय बाँकी रहँदैन, त्योभन्दा अगाडि गर्नु पर्यो सबै। तर त्यो बेलामा उहाँले नै पुरा गर्नुहुन्छ, यदि उहाँलाई तपाईँले आफ्नो जीवन सुम्पिनु भएको छ भने। फिलिपी 1:9-11 के छ? अल्टिमेट गोल इज येशू जस्तै हुने। यहाँनिर कसरी भनेको छ? यो प्रार्थना, मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन प्रशस्त हुँदै जाओस्, यो प्रेम प्रशस्त हुने कुरा कसको लागि? अघि मैले तपाईँलाई प्रेमको बारेमा अलिकति कुरा गरिहालेँ, परमेश्वरको लागि, जसले परमेश्वरलाई सारा हृदयले, सारा समझले, सारा मनले, सारा शक्तिले प्रेम गर्छ नि, परमेश्वरको विरुद्धमा हुने कुरा, परमेश्वरलाई निन्दा हुने कुरा एउटासम्म पनि गर्दैन, सोच पनि गर्दैन। बुझ्नुहुन्छ? जब तपाईँ र म जुन प्रकारले एउटाको कुरा गरेर हाँस्या छ, अर्कोको कुरा गरेर दुःख मानेछ, त्यो सबै कुरा परमेश्वरको अगाडि त छर्लङ्ग छ नि। तर तपाईँ र मैले गरेको कुरामा परमेश्वरको महिमा हुन्छ कि हुँदैन? एकदमै सिरियस कुरा हो। यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। पावलले फिलिपीको विश्वासीहरूलाई ख्रिस्टको दिनमा शुद्ध र दोषरहित हुने कुरा राखेका छन्। अघि हामीले छ पदमा के पढेका थियौँ? उहाँले नै हामीलाई सुरु गरेको शुद्ध बनाउने काम उहाँले पुरा गर्नुहुन्छ। निरन्तर उहाँको वचन पालन गर्दै उहाँमा भरोसा गर्नु पर्यो। अनि यहाँनिर 10-11 पदमा यस्तो छ, परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशु ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरियो। तपाईँ र मेरो जीवनमा येशु ख्रिस्टलाई महिमा दिने धार्मिकताको फल भरिनु पर्यो। तपाईँ र ममा धार्मिकताको जीवन हुनु पर्यो। धार्मिकताको कुरा गर्दै गर्दा मलाई यो पद याद आउँछ, जहिले पनि धार्मिकताको कुरा गर्दै गर्दा यो पद याद आउँछ। तपाईँले विचार गर्नुहोस् आफ्नो बारेमा, अरूको बारेमा, वा धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भनेको मतलब के हो त? परमेश्वर त धर्मी हुनुहुन्छ नि, वा त पवित्र हुनुहुन्छ नि। यो कुरा तिमीहरूलाई निश्चय होस्, हामीले निश्चय जान्नुपर्ने कुरा के हो कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मिएको हुन्छ। तपाईँ र म साँच्चै धार्मिकतामा चल्छौँ भने हामी परमेश्वरबाट जन्मिएका हुन्छौँ। तर हाम्रो क्रियाकलाप, सोच विचार, योजनाहरू धार्मिकता अनुसार छैन, परमेश्वरको ग्रहण योग्य छैन भने के हो त? हामी त परमेश्वरबाट जन्मिया हुँदैन नि। सी, सो यु नो योर सेल्फ, यु क्यान टेस्ट, जाँच्न सक्नुहुन्छ। तपाईँ आफैले जाँच्न सक्नुहुन्छ कि तपाईँ परमेश्वरबाट जन्मिनु भयो कि भएन, होइन? त्यस कारणले यदि ख्रिस्टमा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण हो, फिलिपीको विश्वासीहरूलाई पावलले यो कुरा भन्दछन्। तपाईँलाई मैले यो अर्को अध्याय, मलाई साह्रै यो ख्रिस्टको स्वरूपमा बन्दै गर्दा मैले यो सबै किन पढिरहेको छु भने नि, यो जागृति, आत्मिकी जागृति भनेकै ख्रिस्टको स्वरूपमा बन्दै जाने, हामीमा पाप कर्म र पाप स्वभाव घट्दै तर येशूको पवित्रता र उहाँको धार्मिकता, उहाँको प्रेम र नम्रता बढ्दै जाने। अनि त्यस्तो कुरो छैन भने प्रिय, आत्माको काम नै सुरु नभए हुनसक्छ। यहाँ 2 कोरिन्थी 3:15-17 के छ? हे आजसम्म पनि मसाको, ए हो यो के छ, आजसम्म पनि मसाको पुस्तक पढ्दा तिनीहरूको हृदयमा घुम्टो हालिएको हुन्छ भनेको चाहिँ परमेश्वरको धार्मिकतालाई राम्रोसँग बुझ्न नसक्ने। पुरानो नियमको व्यवस्थाको पुस्तक गलत छैन, तर मान्छेको शक्तिले त्यो व्यवस्था पुरा गर्न सकेन, उसले अझै परमेश्वरको समझ पाउन सक्दैन पुस्तक मात्रै पढेर, व्यवस्था मात्रै पढेर। तर जब मानिस प्रभुपट्टि फर्कन्छ, उसको समझ खुल्छ। बुझ्नुहुन्छ? तपाईँ र म प्रभुपट्टि फर्किया छैन भने नि हामीले यो कुरा बुझ्न सक्दैन। जो मान्छे प्रभुतिर फर्कन्छ नि, उसले परमेश्वरको धार्मिकता बुझ्छ, उहाँको इच्छा बुझ्छ, त्यो घुम्टो उसको हट्छ। अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुको आत्मा हुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। अनि यही अध्यायको अर्को ठाउँमा के छ त? घुम्टो हटाइएको अवस्था भनेको चाहिँ हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्ब गर्दछौँ, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै जाँदैछौँ, उक्लदै उहाँको रूपमा बदल्दै जान्छौँ। अनि प्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। फेरि पनि यहाँ दोहोऱ्याएर के भनेको छ? यो एउटा महिमाबाट अर्को महिमामा जाने, हामीमा येशूको महिमा चाहिँ प्रतिबिम्ब हुने भनेको चाहिँ हाम्रो जीवन, हाम्रो गवाई, हाम्रो काम गराई, हाम्रो सोचाइ, हाम्रो व्यवहारमा चाहिँ येशूको प्रेम देखिन्छ, त्यो देखिन्छ। जसरी प्रतिबिम्ब भनेको चाहिँ रिफ्लेक्सन, बिहानै घाम झुल्केपछि काहीँ पानीको भाग छ भने त्यो घाम ठ्याक्कै त्यहाँ परेपछि तपाईँले घामतिर नहेरेर त्यो पानीतिर हेर्नुभयो भने के हुन्छ? त्यहाँ घाम देख्नुहुन्छ, तपाईँको आँखै त्यसले खान्छ प्रतिबिम्ब। तपाईँ र मेरो जीवन ख्रिस्टको प्रेम, ख्रिस्टको नम्रता, ख्रिस्टको धार्मिकताको प्रतिबिम्ब हुन्छ प्रियहरू। त्यसरी हामी बदलिन्छौँ। यो चाहिँ परमेश्वरबाट आउँछ, जो आत्मा हुनुहुन्छ तपाईँ र ममा परमेश्वरबाट आउँछ। त्यसो भए घमण्ड कसरी गर्ने? तपाईँले मैले त केवल भरोसा गर्ने, घमण्ड गर्नु सक्दैनौँ। यो तपाईँलाई मैले पढेँ यहाँनिर, अर्को एक दुईवटा पद म पढ्न चाहन्छु, त्यसपछि सिद्धाउँछु। यो योहन्नाकै कुरा, योहन्ना एक अध्यायको 2 र 3, उहाँले हामीले यो जुन चाहिँ पढेको छ नि, परमेश्वर धर्मी हुनुहुन्छ अनि त्यस्तो निश्चय भइसकेपछि धार्मिकतामा चल्ने चाहिँ परमेश्वरबाट जन्मिएको हुन्छ भन्ने कुरो जब हामीले सिक्छौँ। तपाईँलाई यो पदहरू पढ्न चाहन्छु। त्योभन्दा अगाडि योहन्नाले के लेखेका छन्? पहिलो योहन्ना 2 अध्यायमा, यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँमा उहाँलाई चिन्छौँ। त्यसैले परमेश्वरको धार्मिकतामा हुने भनेको चाहिँ उहाँको आज्ञा पालन गर्ने रहेछ नि त। उहाँलाई चिन्ने व्यक्ति चाहिँ आज्ञा पालन गर्छ नि त। तपाईँले योहन्नाको सुसमाचार 15 हेर्नुभयो भने चाहिँ परमेश्वरको परमेश्वरलाई प्रेम गर्नु चाहिँ उहाँको आज्ञा पालन गर्नु भनेर 9-10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। यहाँनिर के लेखेको छ? जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो हो, त्यसमा सत्य हुँदैन। कडाई शब्द छ यहाँनिर, होइन? अनि 5 पदमा 2 के छ? तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ, हामी उहाँमा छौँ भन्ने कुरा यसैबाट निश्चित हुन्छ। अनि यहाँनिर लेखेको छ 2:6, उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। अनि 9 र 10 तपाईँलाई म पढ्न चाहन्छु, पहिलो योहन्ना 2, अनि तपाईँलाई 15-17 अघि नै पढिसकेका छु। जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। अब यहाँ घृणा गर्नु के हो, भाइ को हो, ज्योति के हो, अथवा प्रेम गर्नु के हो, त्यो आफैले बुझ्नुपर्ने कुरा हो। मैले अघि सुरुमै भने यहाँ भाइ भनेको चाहिँ मण्डलीका सम्पूर्ण विश्वासी दाजुभाइ दिदीबहिनीहरू, त्यो कुरा लाग्छ कुनै पनि क्रिस्चियन। त्यस कारणले तपाईँले अर्को क्रिस्चियनलाई चाहे नजिकको चाहे टाढाको तपाईँले प्रेम मात्रै गर्न सक्नुहुन्छ, अरू कुरा के पनि गर्न सक्नुहुन्न। यदि तपाईँ परमेश्वरबाट जन्मिएको व्यक्ति छ भने तपाईँमा त्यो मान्छे खराब छ, उसलाई दुःख छ, उसले गल्ती गर्यो, पाप गर्यो, प्रेम गर्ने मान्छेले के गर्छ? जस्तो आमा बाउले सबभन्दा बढी आमाले आफ्नो छोराछोरी, विशेष गरी अहिले त त्यो पनि कहिलेकाहीँ गडबड छ किनभने आमाले पनि बच्चा मारिदिन्छ, तर मैले जानेको आमा चाहिँ उसको बच्चा जति खराब भए पनि उसले प्रेम गर्छ, उसले सहन्छ, अनि उसले बदल्न खोज्छ, उसले त्यो बच्चाको भविष्यलाई कसरी सुधार्ने एउटा आमाले देखाउँछ। झन्डै झन्डै परमेश्वरको प्रेम, परमेश्वरकै प्रेम जस्तो त कसैले देखाउन सक्दैन। त्यस कारणले प्रियहरू, हामी कसैलाई प्रेम गर्छौँ भने त्यो आमाले आफ्नो बच्चालाई कसरी गर्छ, होइन? एउटा उदाहरण छ, कसले हो यहाँ धेरै वर्ष धेरैचोटि भनेको उदाहरण हो यो। ठुला अल्का अल्का रुख थियो अरे, त्यसको टुप्पामा कागले गुण लगाएको थियो अरे, अनि आगो लागेर आयो अनि काग वरिपरि करायो, आगो निभ्न सकेन, अन्तिममा कागले त्यो बच्चालाई लानु पनि सकेन, आफै कागको के अरे बच्चाको माथि यसरी छोपेर अनि त्यसपछि त्यो आगोले डढेर मऱ्यो। अर्को एउटा कथा पनि मैले सुनेको थिएँ, यो चाहिँ आगो लागेको त्यो चाहिँ माथि नभएर जमिनमा, त्यसरी एउटा चराले आफ्नो बच्चालाई छोपेर पछि मान्छेले हेर्दा बच्चा चाहिँ जिउँदै थियो अरे। एनिवे, यस्ता यस्ता कुराहरू छन्। तर मुख्य गरेर के हुन्छ भने परमेश्वरमा प्रेम भन्ने कुरा मुख्य हो, अनि परमेश्वरीय प्रेम मुख्य हो। परमेश्वरले हामीलाई गरेको प्रेम त्यस्तै निस्वार्थ हुन्छ, हामीले एकले अर्कालाई त्यस्तो प्रेम गर्नुपर्छ। कोही मान्छेलाई संसारमा नाम कमाउन सक्ने, पैसा कमाउन सक्ने, उसको इज्जत बढ्न सक्ने कुरा देखेर हामी गर्न चाहन्छौँ सहायता, तर तपाईँ र मैले गर्ने सहायता थाहा छ के हुनुपर्छ? धार्मिकताको हुनुपर्छ। अनि कतिचोटि त्यो कुरामा तपाईँ र म चुक्न पनि सक्छ, आफ्नो मान्छेले गरेको चाहिँ पाप पनि झोपिदिन सक्छ, तर त्यो गलत हुन्छ। साँच्चै तपाईँ त्यो मान्छेलाई प्रेम गर्नुहुन्छ भने के हुन्छ? कसैले गल्ती गर्न आएछ भने सम्झाउनुहुन्छ, उसलाई गल्ती गर्नबाट रोक्नुहुन्छ, ताकि उसले परमेश्वरको विरुद्धमा पाप गर्दैन। प्रियहरू, यो खालको सुसमाचार बाइबलले भन्छ। त्यसकारण तपाईँ र म जागृति स्पिरिचुअल फर्मेसनमा अगाडि बढ्ने हो भने यी सबै कुरा हामीले बुझ्नुपर्छ। साँच्चो क्रिस्चियनिटी, तपाईँ जुनसुकै काम गर्नुहोस्, जेसुकै पेसा गर्नुहोस्, तपाईँ र मैले बुझ्नुपर्छ मण्डली तपाईँहरू मेरो जीवन हो। सबभन्दा महत्त्वपूर्ण पार्ट हरेक विश्वासीको मण्डलीसँग हुनुपर्छ, मण्डलीका अगुवाको झुन्डहरूसँग सम्बन्ध हुनुपर्छ, अगुवाहरू एक अर्कामा आफ्नो मण्डलीका विश्वासीहरूलाई प्रेम गर्नुपर्छ। त्यो खालको कुरा बाइबलमा छ, तपाईँले प्रेरितको पुस्तकमा घरिघरि त्यही देख्नुहुन्छ। तर तपाईँ र म आजको मण्डलीमा त्यस्तो देख्दैनौँ, किनभने अमेरिका र पश्चिमी देशहरूबाट आएका मण्डलीहरू त्यस्तो छैन, त्यहाँ अर्कै कुरा बढी छ। अनि हामी कतिचोटि बिग्रेका छौँ। म अमेरिकामा बसेको 19 वर्ष भयो, यसको विरोध पनि म गर्दिनँ, कसैलाई जाँच्ने पनि हाम्रो अधिकार छैन, अरूभन्दा म राम्रो छ भन्ने पनि अधिकार छैन। तर एउटा कुरा चाहिँ तपाईँलाई म भन्छु, धेरै कुराहरू जो बाहिरी देशबाट नेपालमा भित्र्या छ नि, बाइबलीय छैन। प्रिय हो तपाईँ र मैले बाइबल पछ्याउनु पर्छ, बाइबलले के भन्नुपर्छ भनेको छ बुझ्नुपर्छ। परमेश्वरले हामीलाई वचन अनुसार जिउनु सिकाउनुहुन्छ, न कि अमेरिकन अथवा बेलायती अथवा युरोपको अथवा कुनै अरू होस्। त्यस कारणले त्यो कुरो हामीले कहिले पनि भुल्नु हुँदैन। यो अन्तिममा यो पढ्न चाहन्छौँ, हामीले एउटाले अर्कोलाई हेब्रू 10:24-25, एउटाले अर्कालाई चाहिँ प्रेम र असल कामको निम्ति कसरी उत्साह गराउने त्यस कुरामाथि विचार गर्नु। अनि यहाँनिर लेखेको छ, कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछडौँ, तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन दिउ। त्यसैले यो प्रोत्साहन दिने कुरा, तपाईँको मन नपरेका मान्छे, तपाईँलाई विरोध गर्ने, भन्छ नि नेपालीमा खुट्टा ताने भन्छ, होइन साह्रै खुट्टा तान्ने नि, अब के भन्ने, भेट्टायो भनेदेखि अब के शब्द चलाउँ, सबभन्दा शत्रुको व्यवहार। तर तपाईँ र मैले त्यो मान्छेलाई प्रेम गर्नुपर्छ, त्यो मान्छेलाई पनि उत्साह दिनुपर्छ, त्यो मान्छेलाई पनि असल कामको लागि प्रार्थना गर्नुपर्छ। हो यो कुरो येशु ख्रिस्टलाई क्रुसमा टाङ्नेको निम्ति येशु प्रभुले के भन्नुभयो, उहाँले प्रार्थना गर्नुभयो। त्यस कारणले आज मलाई लाग्छ यति नै गर्छु होला, तर मैले तपाईँलाई यो सबै सिकाएको मेरो इच्छा के छ भने, अहिलेसम्म जे पनि सिक्यौँ हामीले सिक्यौँ तर त्यसलाई पूर्ण रूपमा दिन सकेनौँ। हामी जति सुकै बिजी हौ, होइन हाम्रो आज तिल तारामै भाइ पनि हुनुहुन्छ, खुसी लाग्यो, एकदम व्यस्त हुनुहुन्छ। तपाईँ यो बिहानकोमा आउन सक्नुभयो भने म एकदम खुसी हुन्छु। म किन यो भन्दैछु, हामी जति सुकै व्यस्त हौँ, तपाईँहरू एक एकजनाको एउटा झुन्न खडा होस्, यो मेरो प्रार्थना हो। तपाईँहरू झुन्न खडा गर्न सक्नुहुन्न भने यहाँ नआए पनि हुन्छ, त्यो मेरो प्रार्थना हो, बुझ्नुहुन्छ। अनि यो झुन्ड कसरी गर्ने म तपाईँलाई सिकाउँछु, यो जागृति झुन्ड, स्पिरिचुअल फर्मेसन ग्रुप, अनि त्योद्वारा हामी बाइबलीय शिक्षा ठिक प्रकारले सिकाउने र सिक्ने मण्डलीलाई वृद्धि गर्ने। यो झुन्ड, यो बाइबल अध्ययन भनेको चाहिँ यो चर्चको बदलामा होइन, यो चर्चको भाग हो। हरेक मण्डली 10 जना मात्रै छ भने एउटै झुन्ड भयो, तर तपाईँको 50 जना छ भने के हुनुपर्छ, 5 झुन्ड हुनु पर्यो, अथवा 6-7-12 झुन्ड हुनु पर्यो, ताकि उनीहरू अझै नजिक भएर एकअर्कामा जवाबदेही हुन सकुन्, एकअर्काप्रति उत्साह दिने हुन सकुन्, एकअर्काले आफ्नो कुराहरू सेयर गर्न सकुन्। सबभन्दा ठुलो कुरो चेलापनमा आफूले सिक्ने र लागू गर्ने एउटा पक्ष छ, त्यसलाई लागू गराउने, अरूलाई सिकाउने र अरूलाई लागू गराउने अर्को पक्ष छ। अनि यो अर्को पक्ष चाहिँ म तपाईँलाई भन्छु, 90% टाइम हामी फेल भइरहेछौँ। त्यही कुरो म एड्रेस गर्न खोजिरहेको छु। है 40-41 वर्षको जीवनमा मैले धेरै तालिम गरेको छु, धेरैचोटि यो कन्फरेन्स गरेको छु, नेपालभरिका मान्छे ल्याउने गरेको छु, यो गएको झन्डै 3 वर्ष हुन थाल्यो, यो जुमबाट तपाईँलाई सिकिरहेको छु। मेरो समय फर्सद भएर हो र होइन नि, मलाई यहाँबाट केही मिल्छ, मिल्दैन नि, तर एउटा कुरा मिल्छ, परमेश्वरको आनन्द, मलाई परमेश्वरले दिनुभएको बोझ ठान्छु म। अनि मेरो इच्छा चाहिँ के छ भने नि, हामी सबैको झुन्ड खडा होस्, ताकि हामी मान्छेलाई तालिम दिन सकौँ, ती मान्छेलाई अरूलाई दिन सकोस्, चेलापनको कुरा अगाडि बढ्न सकोस्। अनि त्यसमा अघि भनेको जस्तै ख्रिस्टमा उहाँको चरित्रमा एउटा महिमादेखि अर्को महिमामा सर्ने, जो परमेश्वर आफै काम गर्नुहुन्छ, तर तपाईँ र मैले पुरा उहाँमा भरोसा गरेर लाग्नुपर्छ। हाम्रो जीवनमा सानसाना पाप, सानसाना कुराहरू बाँकी छन्, हामी अझै अहम्ता र इगोमा चलिराखेका छौँ, हामी संसारिक कुराहरूमै लागेका छौँ, अझै तितोपना, एकअर्काप्रति घमण्ड गर्छौँ, हाम्रो आफ्नो व्यवहार स्वभाव बदल्न सकेका छैनौँ, ख्रिस्टलाई अर्पेका छैनौँ, त्यसरी लिएका छैनौँ जसले हाम्रो चरित्र बदल्न सकोस्, हाम्रो मुख बदल्न सकोस्, हामीले जुन कुरा पहिला पहिला झुट्याएर घमण्ड गरेर बोल्थ्यौँ, अब प्रेम गरेर परमेश्वरको पवित्रता सत्यतामा बोल्न सक्ने हुन सकौँ। त्यो चाहिँ बाइबलीय क्रिस्चियनिटी हो, त्यो चाहिँ सुसमाचार हो। त्यो वास्तवमा सुरुको विश्वासीहरूको जीवन हामीले हेऱ्यौँ भने प्रेरितको पुस्तकमा त्यही पाउनुहुन्छ। एउटा माछा मार्ने मान्छे उठेर प्रचार गर्न थाल्छ परमेश्वरको आत्माको शक्तिद्वारा। 3,000 मान्छेहरू सायद त्यहाँ भयो क्या, 3,000 थियो होला, सबै विश्वास गर्छ किनभने त्यहाँ परमेश्वरको आत्माको काम हुन्छ। प्रियहरू, आज तपाईँ र मलाई परमेश्वरले चलाउनुहुन्छ यदि हामीले यसरी परमेश्वरको काम गऱ्यौँ भनेदेखि। आजलाई यति